नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2078 साल फागुन महिनाको 8 गते आइतबार, फागुन कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार फेब्रुअरी 20 तारीक सन् 2022, नेपाल सम्वत 1142। संसद सचिवालयमा 2.5 वर्ष अघि दर्ता भएको एमसीसी सम्झौता प्रतिनिधि सभा बैठकमा पेश गर्न गठबन्धन दलहरू सहमति नजिक पुगेका छन्। आजका पत्र पत्रिकाले यो प्रसंगलाई प्राथमिकता दिँदै खबर बनाएको छ। एमसीसी संसदमा पेश गर्न गठबन्धन तयार शीर्षकमा कान्तिपुरले मुख्य खबर बनाएको छ भने नयाँ पत्रिकाले पनि एमसीसी टेबल हुने निश्चित, अनुमोदन अनिश्चित शीर्षक दिँदै मुख्य समाचार बनाएको छ। कार्यक्रमको शुरूमा हामीले कान्तिपुरबाट यो प्रसंग लिएका छौं। एमसीसीलाई लिएर राष्ट्रिय राजनीति तनावपूर्ण बन्नुका साथै अन्तर्राष्ट्रिय ध्रुवीकरण समेत देखिन थालेपछि सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत अडानमा लचिलो हुँदै सम्झौता संसदमा टेबल गर्न तयार देखिएका हुन्। एमसीसी सम्झौतालाई अघि बढ़ाउन गठबन्धन दलहरूबीच बनेको अनौपचारिक समझदारीकै आधारमा शनिबार बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमा अनुमोदन नभए पनि छलफलका लागि सार्वभौम संसदमा लैजाने निर्णय गरेको छ। एकीकृत समाजवादीका एक नेताले आइतबार बस्ने गठबन्धन बैठकले यसबारे औपचारिक निर्णय गर्ने सम्भावना रहेको बताएका छन्। अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग परामर्श गरेरै एकीकृत समाजवादीमा पछिल्लो निर्णय भएको ती नेताले बताएका छन्। सम्भवतः अबको कोर्स एमसीसी सम्झौतालाई संसदमा लाने नै हो उनले भनेका छन्। आइतबार संसद बैठक पनि बोलाइएको छ। माओवादी स्रोतले पनि एमसीसीका विषयमा सरकार सदन र सड़कमा तीव्र ध्रुवीकरण भएर थप जटिलता आउने देखिएकाले आइतबार संसदमा टेबल गर्ने तयारी रहेको जनाएको छ। एमसीसी विवादले संसद सड़क र गठबन्धनमा थप विभाजन ल्याउने र त्यसले मुलुकलाई थप समस्यातिर लैजाने जोखिम देखियो। स्रोतले भन्यो, अन्तर्राष्ट्रिय ध्रुवीकरण समेत देखिन थालेपछि गठबन्धनका दलहरू लचिलो सहमति जुटे अघि बढ़ाउन सभामुख सापकोटा पनि तयार। कान्तिपुरले अग्रपृष्ठमा समाचार बनाएको छ। सत्ता गठबन्धनमा रहेका दलहरू पूर्वत अडानमा केही लचिलो देखिएपछि एमसीसी संसदमा टेबल हुने ढोका खुलेको छ, तर विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूको अडान भने यथावत छ। नयाँ पत्रिका अगाडि लेख्छ, जसका कारण संसदबाट एमसीसी तत्काल अनुमोदन हुने नहुने अनिश्चित भने कायमै छ। यही विषयमा छलफल गर्न आइतबार बिहान 10 बजे सत्ता गठबन्धनको बैठक बस्दैछ। त्यहाँ औपचारिक सहमति बने सम्भवत आजकै संसद बैठकमा एमसीसी टेबुल हुनेछ। 50 करोड़ अनुदान सहयोगको एमसीसी सम्झौता 16 फागुनभित्र संसदबाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दवाब दिइरहेको छ। 30 असार 2076 तत्कालीन केपी ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदनका लागि संसद सचिवालयमा दर्ता गरेको थियो, तर सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन। एमसीसीकै विषयमा उत्पन्न विवादका कारण गठबन्धन नै तोड्न सक्नेसम्मका दाउपेच र दबावका बीच सार्वभौम संसदबाट यसलाई निष्कर्षमा पुर्याउने गरी पछिल्लो सहमति बनेको हो नयाँ पत्रिकाले छापेको छ। नयाँ पत्रिकाले पानीमुनि गए पनि गठबन्धनलाई छाडिन्न ओली शीर्षकको समाचार पनि यो सँगै छापेको छ। एमसीसीकै प्रसंगमा नागरिक दैनिकले एमसीसीमा सभामुखको भूमिका अस्वाभाविक शीर्षक दिँदै मुख्य खबर बनाएको छ। संसदीय व्यवस्थामा सभामुख कार्यकारी भूमिकामा हुँदैनन्। सरकारले दिएको बिजनेस सहजीकरण गर्ने मात्र उनको भूमिका हुन्छ। सभामुखले सदनमा सरकारका प्रस्ताव र तीनमा उठेका प्रश्नमाथि छलफल गराउने, मत मतान्तर गर्न मौका दिने, सहजकर्ताको भूमिका निर्वाह गर्ने मात्र हो। संसदको नेता प्रधानमन्त्री हो, सभामुख होइन। संवैधानिक कानूनका व्याख्याता डाक्टर विपिन अधिकारी भन्नुहुन्छ, संसदले जन्माएका प्रधानमन्त्री नै यसका पनि नेता हुन्। उनी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैका नेता हुन्। संसदको नेता भएकाले प्रधानमन्त्रीले अविच्छिन्न संसदमा आउने जाने अधिकार पाएको बताउँदै अधिकारीले भन्नुभयो, प्रधानमन्त्रीले चाहेको प्रस्ताव सदनमा लैजान पाउँछन्। उनी चाहेको बेलामा प्रश्नोत्तरमा सहभागी हुन पाउँछन्। सरकारको आवश्यकता अनुसार संसदको प्रक्रियाहरूलाई शुरूआत गर्ने अधिवेशन बोलाउने समाप्त गर्ने यो सबै जिम्मेवारी प्रधानमन्त्रीसँग हुन्छ। यतिबेला सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठेको छ। उहाँ संसदको कार्यकारी अधिकार आफूमा निहित रहेको प्रतीत हुने गरी प्रस्तुत भइरहनु भएको छ। आफूले नचाहे कुनै पनि प्रस्ताव संसदमा टेबुल गर्नै नदिने उहाँको अस्वाभाविक अडान छ। प्रधानमन्त्री सरकारको प्रस्ताव समेत टेबुल नगर्नेसम्मको स्थितिमा सभामुख उत्रिएका छन् भन्दै एमसीसीमा सभामुखको भूमिका अस्वाभाविक शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा समाचार बनाएको छ। नेकपा यसको निर्णयले माओवादी अप्ठ्यारोमा परेको छ। यो पनि नागरिक दैनिकले छापेको खबर हो। यो सत्ता गठबन्धन धरापमा पर्ने भएपछि नेकपा एकीकृत समाजवादी यसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई संसदमा टेबुल गर्न दिने भएको छ। एमसीसीको विरोध गर्दै आएको सो पार्टीले शनिबार यस्तो निर्णय गरेपछि माओवादी केन्द्रलाई भने अप्ठ्यारो परेको छ। संयुक्त रूपमा विरोध गर्दै आएको सत्ताधारी दुई दल मध्ये नेकपा यसले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेपछि माओवादी केन्द्र एमसीसीका सन्दर्भमा एक लिएको छ। एमसीसीकै कारण गठबन्धनमा दरार आउने भएपछि नेकपा यस मध्यमार्गी बाटो अप्नाउँदै एमसीसीलाई टेबल गर्न दिने निर्णयमा पुगेको हो। उता एमसीसीको पक्ष विपक्षमा सबैजसो राजनैतिक दल र नेताहरू खुलेर लागेको बेला सत्तारूढ़ जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव भने कतै खुल्नु भएको छैन। उहाँकै पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई भने खुलेर एमसीसीको पक्षमा उभिनु भएको छ। एमसीसी सदनबाट पास हुनै पर्ने उहाँको भनाई छ। एमसीसी सम्बन्धी भट्टराईको धारणा पार्टीको नभई व्यक्तिगत भएको अध्यक्ष यादव निकट नेताहरू बताउँछन्। एमसीसीमा यादव नखुलेपछि पार्टीमा उहाँ पक्षका नेता भने अलमलमा रहेका छन् नागरिक दैनिकले छापेको छ। यसैबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदन गर्न दबावमूलक कूटनीति गरेको चिनिया आरोपको भोलिपल्ट शनिबार अमेरिकाले यसलाई नेपालको सार्वभौम निर्णय भनेको छ। अमेरिकी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो। एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा यो निर्णय नेपालको हो। 50 करोड़ डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र दुई मुलुक बीचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ। विज्ञप्तिमा भनिएको छ यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरीबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ। विज्ञप्तिमा भनिएको छ नागरिक दैनिकले छापेको छ। चौधौं महाधिवेशनपछि गुटगत ध्रुवीकरण कायमै रहेको सत्तारूढ़ दल नेपाली कांग्रेसमा अमेरिकी अनुदान सम्बन्धी परियोजना एमसीसीले नेताहरू बीचको दूरी घटाउने काम गरेको छ। एमसीसीले कांग्रेस एक ढिक्का शीर्षक दिँदै कान्तिपुरले भित्री पृष्ठमा छापेको खबर हो। यस मुद्दामा पार्टीभित्रका विचार समूहहरू एक ठाउँमा छन्। सभापति शेरबहादुर देउवाले विपक्षी खेमाका नेतालाई एमसीसी मामिलामा बढ़ी जिम्मेवारी मात्र दिएका छैनन्, उनीहरूबीच मन माझामाझ पनि भएको छ। कांग्रेसले सरकार बाहिर रहेका बेला 2076 पुसमै एमसीसीको पक्षमा आफ्नो धारणा स्पष्ट पारेको थियो। यति बेला एमसीसी विरूद्ध षड्यन्त्र भएको भन्दै तत्काल संसदमा लगेर अनुमोदन गर्न पार्टीले सरकारसँग माग राखेको थियो। तत्कालीन सत्तारूढ़ नेकपाभित्र तीव्र मतभेद भइरहँदा कांग्रेसले अनुमोदन प्रक्रियामा सरकारलाई सघाउने निर्णय सुनाएको थियो। पछिल्लो साता सम्पन्न केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठकले पनि एमसीसीबारे दुई वर्ष अघिकै निर्णय नवीकरण गरेको छ। सभापति शेरबहादुर देउवाले एमसीसीलाई चौधौं महाधिवेशनपछि पार्टीभित्र खलबलिएको एकतालाई बलियो बनाउने अवसरका रूपमा उपयोग गर्नुभएको छ। माघ 27 शुरू भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा प्रस्तावित 9 एजेण्डामा एमसीसी पनि समेटिएको थिएन, तर देउवाले नेता रामशरण महतलाई यसबारे ब्रिफिङ गर्ने जिम्मा दिँदै एजेण्डा प्रवेश गराउनु भएको थियो। महत पार्टीभित्र देउवाका आलोचकका रूपमा चिनिनुहुन्छ। अहिले उहाँ सरकारको प्रवक्ता झैं एमसीसीको बचाउमा सक्रिय हुनुहुन्छ। एमसीसीमा देशको हित बाहेक अरू थोक छैन, त्यही भएर कांग्रेसले अनुमोदन गर्ने निर्णय गरिसकेको छ। उहाँको भनाई छ यसलाई असफल बनाएर देशमा पुनः अस्थिरता निम्त्याउने र राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल गर्ने षड्यन्त्र हुँदैछ। यसो हुन नदिनु कांग्रेसको प्रमुख दायित्व हो, डाक्टर महतले भन्दै आउनु भएको छ। एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा कांग्रेसभित्र एकमत छ। पार्टीभित्र देखिएको अन्य मतभेद अहिले स्वत मत्थर भएका छन् भने गठबन्धनको भविष्य, स्थानीय निर्वाचनमा समीकरण लगायतका विषय गौण बनेका छन्। कान्तिपुरले छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य सामग्रीहरू। एक वर्षभित्र तीन तहमा जनप्रतिनिधि, गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई हो यो। सँगै गोर्खापत्रले राष्ट्रको गौरव गोर्खापत्र, प्रधानमन्त्रीको भनाईलाई नै प्राथमिकता दिँदै छापेको छ। यो सँगै 72 राष्ट्रिय प्रजातन्त्र दिवस स्वदेश तथा विदेशमा पनि भव्य रूपमा हिजो मनाइएको छ। विक्रम सम्वत 2007 फागुन 7 गते राणा शासन अन्त्य भई मुलुकमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन 7 गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ। 72 राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा संघीय राजधानी काठमाडौँको सैनिक मंचमा विशेष समारोहको आयोजना गरियो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा 72 राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजक शेरबहादुर देउवाले एक वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गरी आफ्ना जनप्रतिनिधि मार्फत शासन व्यवस्था सञ्चालन गर्ने वातावरण सृजना हुने बताउनु भएको छ। गोर्खापत्रले प्राथमिकता दिँदै अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो यात्रा पार गरेको गोर्खापत्रले राजनीति, सामाजिक विकास, इतिहास, संस्कृति र साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको पनि बताउनु भएको छ। उहाँले गोर्खापत्र थुप्रै राजनैतिक र सामाजिक परिवर्तनको साक्षी बनेको बताउँदै वर्तमान डिजिटल युगमा यसलाई सन्तुलित र व्यावसायिक बनाउन पनि सुझाव दिनुभयो। कोहलपुरमा निर्माण भएको गोर्खापत्र संस्थानको प्रकाशन गृहको हिजो काठमाडौँबाट भर्चुअल रूपमा उद्घाटन गर्दै उहाँले गोर्खापत्रलाई अझ जिम्मेवार, व्यावसायिक र विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गोर्खापत्रले कोवलपुरबाट प्रकाशन गर्न लागेको कामले सिंगो नेपाललाई एकताको सूत्रमा बाँध्ने अभियानलाई जोडेको बताउनुभयो। गोर्खापत्रले मुख्य खबर बनाएको छ। निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेद्वारी दिन नपाउने गरी आचार संहिता मस्यौदा तयार गरेको छ। यो खबर नेपाल समाचार पत्रमा छ। वैशाख 30 गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौदा तयार गरेको हो। स्थानीय तह निर्वाचन ऐन 2073 दफा 33 गमा नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेद्वार हुन नपाउने व्यवस्था छ। त्यसै गरी सोही दफाको घमा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति पनि उम्मेद्वार हुन नपाउने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार आचार संहितामा बहालवाला जनप्रतिनिधि पुनः उम्मेद्वार बन्द नपाउने, उम्मेद्वारी दिनु परे राजीनामा दिनुपर्ने व्यवस्था गर्न लागि हो। आयोगको अनुसार जनप्रतिनिधिले उम्मेद्वारी दर्ताका क्रममा राजीनामा पत्र दर्ता गरेको निस्सा समेत प्रमाणका रूपमा पेश गर्नुपर्नेछ। जनप्रतिनिधि पदमा बहाल भएको अवस्थामा मतदातालाई प्रभावित पार्ने योजना र बजेटमा चलखेल गर्ने र अनि स्थानीय तहको शक्ति र पहुँचको पनि दुरूपयोग गर्ने जोखिम हुने निर्वाचन आयुक्तहरू बताउँछन्। स्थानीय तहका बालवाला जनप्रतिनिधि उम्मेद्वारी दर्ताका लागि राजीनामा पत्र अनिवार्य, नेपाल समाचार पत्रले छापेको छ। अब आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। विभिन्न फरक फरक प्रसंगलाई सम्पादकीयमा छापेका छन् पत्र पत्रिकाले। त्रिभुवन विश्वविद्यालयको अवस्थाको प्रसंगलाई अन्नपूर्ण पोस्टले सम्पादकीयमा उठाएको छ। जेठो विश्वविद्यालयको लथालिंग पारा शीर्षकमा विश्वविद्यालय प्राज्ञिक थलो हो जहाँ ज्ञान मात्रै होइन प्रज्ञान पाइन्छ, पाइनुपर्छ, नयाँ नयाँ कुरा सोच्न सक्ने वा कल्पना गर्न सक्ने मानसिक शक्ति आर्जन गर्ने थलो हो विश्वविद्यालय। गहिरो कुरा सोच्न सक्ने बुद्धि र विवेक विश्वविद्यालयले दिनुपर्छ। मुलुकको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयका हकमा यी कुरा कतिको मेल खान्छन् त? खाँदैनन्। हालैका दिनमा त्यहाँ भएका क्रियाकलाप हेरेर जो कोहीले पनि त्यति ठोकुवा गर्न सक्ने अवस्था छ। हुनुपर्ने ज्ञानभूमि, शान्तिभूमि तर भइरहेको रणभूमि, राजनैतिक खिचातानीको यस्तो रणभूमि बनेको छ त्रिभुवन विश्वविद्यालय। हरेक जसो राजनैतिक संस्थाले आफ्नो स्वार्थ अनुकूलताका लागि पढ़ाई बिथोल्ने, प्रशासनिक काम बिथोल्ने काम गरिरहेका छन्। अहिले विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष, डीन र रजिष्ट्रारका कार्यालयमा एक महिनादेखि तालाबन्दी छ। तालाबन्दी अरू कसैले होइन, विद्यार्थी र प्राध्यापकहरूले नै लगाएका हुन्। जेठो विश्वविद्यालयको लथालिङ्ग पारा अन्नपूर्ण पोस्टको सम्पादकीय हो यो। वैज्ञानिक अन्वेषणको आशा शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ भने कमजोर बन्दै अन्तर्राष्ट्रिय सम्बन्ध शीर्षकमा राजधानी दैनिकले सम्पादकीय छापेको छ। अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदबाट पारित गरिदिने विषयमा उठेको विवाद र बहस अहिले अन्तर्राष्ट्रिय शक्ति केन्द्र बीच कूटनीतिक तानातानको अवस्थामा पुगेको छ। विशेष गरी वर्तमान गठबन्धनको सरकार र त्यसमा संलग्न राजनैतिक दलहरूको कारण नेपालको कूटनीतिक क्षमता र अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर बन्दै गइरहेको छ भन्दै राजधानीले सम्पादकीय लेखेको छ। त्यस्तै नागरिक दैनिकले लहरी विकास शीर्षकमा विकासको प्रसंगलाई सम्पादकीयमा छापेको छ। सभाहल र भ्यूटावर जस्ता संरचना निर्माण गर्दा कमिशन आउने भएका कारण पनि संघीय, प्रादेशिक र स्थानीय तीनवटै सरकारको ध्यान यसतर्फ गएको पक्ष नकार्न सकिँदैन। सरकारले निर्माण कार्यमा कहाँबाट कमिशन आउँछ भन्ने कुरा हेर्ने होइन, मुलुकको आवश्यकता र प्राथमिकता के हुन् भन्ने विषय निर्धारण गर्नुपर्छ। नागरिकको सम्पादकीय हो। अवस्थित बस्ती बसाएर जोखिम ननिम्त्याउ, यो व्यवस्थित बसोबासको पक्षमा कान्तिपुरले सम्पादकीय उल्लेख गरेको छ। काठमाडौँ बाहिर समेत विस्तारै अव्यवस्थित रूपमै ठूलो शहर बढ़दै गएकाले थप अव्यवस्था सिर्जना गर्ने काम गर्नु हुँदैन। अहिले परिवर्तन गर्न खोजिएको मापदण्ड खासमा मन्त्री परिषदबाट पारित भएपछि मात्र लागू हुने हो। व्यवसायको माग बमोजिम परिवर्तन हुन लागेको नयाँ शहरी मापदण्डले व्यवस्थित बसोबासमा योगदान दिन सक्नुपर्छ। कान्तिपुरको सम्पादकीय हो यो। पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब अन्य केही बाँकी प्रसंगहरू। तेस्रो लहर मत्थर बन्दै जनजीवन सामान्यकरणतर्फ, राजधानीले छापेको खबर हो यो। कोरोनाको तेस्रो लहर शुरू भएता शनिबार हालसम्मकै कम संक्रमण दर देखिएको छ। पछिल्लो तीन साता यता कोरोना संक्रमण दर घट्दो क्रममा छ, तर मृत्युदर भने अझै स्थिर रहेको छ। शनिबार 7096 जनाको नमूना परीक्षण गर्दा 350 जनामा कोरोना संक्रमण देखिएको छ। यो संख्या कोरोनाको तेस्रो लहर शुरू भए यताकै कम हो। साथै शनिबार एकै दिन 1272 जना कोरोना संक्रमित निको भएका छन्। त्यस्तै शुक्रबार 9000 नमूना परीक्षण गर्दा 437 जनामा कोरोना संक्रमण देखिएको थियो। बिहिबार 9799 जनामा परीक्षण गर्दा 570 जनामा संक्रमण देखिएको थियो। केही साता यता नेपालमा मात्र होइन, दक्षिण एसियामै कोरोना संक्रमण दर हत्तै घटेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण पूर्वी एसियामा नयाँ संक्रमण दरमा 32% कमी आएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार अब नयाँ भेरिएन्ट नआएको खण्डमा संक्रमण दर घट्दै जाने र स्थिति सामान्य हुन सक्छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार कोरोना संक्रमण दर घटे पनि जोखिम भने बाँकी नै छ, राजधानीले छापेको छ। दुई साता नबित्दै पेट्रोलियम पदार्थको मूल्य बढ़ाइएको छ। अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढ़ेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलमा प्रति लिटर 3 रूपियाँ वृद्धि गरेको हो। वृद्धि भएको मूल्य शनिबार राति 12 बजेबाट लागू हुने निगमको भनाइ छ। वृद्धि भएको मूल्य अनुसार पेट्रोलको मूल्य 145 र डिजेल मटीतेलको मूल्य 128 रूपियाँ पर्नेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ। निगमले गत माघ 19 गते पेट्रोल, डिजेल र मटीतेलमा 3 रूपियाँ बढ़ाएको थियो। 142 रूपियाँमा पेट्रोल र 125 रूपियाँमा डिजेल मटीतेल पाइने नयाँ मूल्य सार्वजनिक गरेको थियो। एलपी ग्यासमा प्रति लिटर 560.74 घाटा भए पनि हाललाई बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 116, हवाई इन्धन बाह्यतर्फ 1095 र एलपी ग्यासमा 1575 रूपियाँ कारोबार भइरहेको छ। माघ 19 अघि निगमले माघ 5 गते पनि पेट्रोलको मूल्यमा वृद्धि गरेको हो। पेट्रोलियमको भाव बढेको बढै अन्नपूर्ण पोस्टले छापेको छ। सर्वोच्चमा थुप्रिए 33,000 मुद्दा, यो खबर कान्तिपुरको मुख्य खबर हो। संविधान जारी हुँदै गर्दा 2072 सालमा सर्वोच्च अदालतमा करिब 24,000 मुद्दा फैसला हुन बाँकी थिए। त्यति बेला सर्वोच्चमा स्थायी न्यायाधीशको दरबन्दी 15 जनाको रहे पनि 10 जना मात्रै कार्यरत थिए। मुद्दाको चाप घटाउन नयाँ संविधान मार्फत न्यायाधीशको दरबन्दी बढ़ाएर 21 पुर्याइयो। संविधानको व्यवस्था अनुसार 2073 साउन 17 एकैपटक 11 जना न्यायाधीश नियुक्त गरियो। पदपूर्तिपछिको स्वाभाविक अपेक्षा थियो। सर्वोच्च अदालतमा वर्षौंदेखि थुप्रिएका मुद्दा भटाभट फर्स्युट हुनेछन्, तर नतिजा सोचे जस्तो भएन। अहिले फैसला हुन बाँकी मुद्दाको संख्या 33,000 भन्दा बढ़ी छ। संविधान सभाले सर्वोच्च अदालतमा मुद्दाको चाप विचार गरेर तिनलाई टुंग्याउन दरबन्दी थप गरेको थियो, तर न्यायाधीश थपिएपछि पनि मुद्दा फर्स्युट हुने दर बढ़ेको छैन। महान्यायाधिवक्ता कार्यालयका एक सहन्यायाधिवक्ताले भने पहिलेकै अनुपातमा मात्र फैसला भएको देखिन्छ। सर्वोच्च अदालतमा फागुन 1 सम्म 33,466 मुद्दा विचाराधीन रहेका छन्। सर्वोच्चमा थुप्रिए 33,000 मुद्दा, यो आर्थिक वर्षमा 8% मात्रै फर्स्युट। नयाँ नेतृत्वलाई मुद्दाको भार घटाउने प्रमुख चुनौती कान्तिपुरले छापेको छ। कोरोना संक्रमणको तेस्रो लहरका बीच समेत गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि लिने श्रम स्वीकृतिको संख्या 52,000 पुगेको छ। यो खबर कारोबार दैनिकले छापेको छ। पुसमा श्रम स्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च रहेकोमा माघमा भने केही घटेको छ। एक महिनामा 53,000 श्रम स्वीकृति, कारोबारमा खबर छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।